سے سال گزرتے ہیں اور سالوں سے سال اللہ تبارک و تعالی جس کی زندگی میں جتنی عمر رکھی ہے اتنا اس کو اس دنیا کے اندر گزار کر جانا پڑتا ہے. دنیا میں زندگی گزارنے والے جو لوگ ہیں ان میں بہت ساری چیزوں میں اختلاف ہے, بلکہ آج کل تو ہمارا حال یہ ہے کہ ہر چیز میں ہم اختلاف کرنے لگے ہیں. پہلے زمانے میں ایسا نہیں ہوا کرتا تھا, بہت کم چیزیں ایسی ہوتی تھیں جو آپس میں اختلاف والی ہوتی تھیں, اور وہ بھی اختلاف صرف رائے کی حد تک ہوتا تھا, دلوں کا اختلاف نہیں ہوتا تھا. اور آج اتفاق والی چیزیں بہت کم ہیں اور دلوں کا اختلاف زیادہ ہے. چونکہ ہمارے سوچنے اور ہمارے دیکھنے اور ہماری فکروں کا ڈھنگ بدل گیا ہے, اس لیے پہلے کے زمانے کے اور اب کے ہمارے زمانے کے لوگوں میں یہ فرق نمایاں ہو گیا. اللہ تبارک و تعالی نے ہم کو جو یہ زندگی دی ہے, تو میں یہ کہہ رہا تھا کہ بہت ساری چیزوں میں ہمارے اختلاف ہے, لیکن دنیا میں ایک چیز ایسی ہے کہ جس میں کسی کا اختلاف نہیں, خود اختلاف رکھنے والوں میں بھی اختلاف نہیں, اور وہ ہے موت. وہ ہے موت. موت ایسی چیز ہے کہ اس کے اندر کسی کا اختلاف نہیں ہوا آج تک. جو اللہ کو مانتا ہو اس نے بھی موت کو قبول کیا, جو اللہ کو نہیں مانتا, اللہ کی ذات ہی کا منکر ہے, اس نے بھی موت کو قبول کیا, اس نے موت سے اختلاف نہیں کیا. جو رسولوں کو مانتے ہیں, رسولوں کی پیروی کرتے ہیں, ان لوگوں نے تو موت کو مانا ہی مانا ہے, لیکن جو رسولوں کی مخالفت کیے ہیں اور کرتے ہیں اور رسولوں کی مخالفت میں زندگی گزارتے ہیں, ان کو بھی موت پر کوئی اختلاف نہیں. اس دنیا کے اندر جو چیز پیدا کر دی گئی اس کو فنا ہے, اس کو مرنا ہے, چاہے وہ انسان ہو, چاہے وہ حیوان ہو, چاہے وہ نباتات ہو, چاہے وہ جمادات ہو, ہر چیز کو فنا ہے. جو پیدا کر دی گئی بس اس کو فنا ہے, اس کو ختم ہونا ہے. پہلے زمانے میں حضرات صحابہ کرام رضوان اللہ تعالی علیہ اجمعین کی اللہ کے رسول صلی اللہ علیہ وسلم نے جو تربیت فرمائی, اور اس کے بعد صحابہ نے حضور صلی اللہ علیہ وسلم سے حاصل شدہ تربیت کو منتقل فرمایا حضرات تابعین میں, اور تابعین نے تبع تابعین میں, اس طرح یہ سلسلہ چلتا رہا, آج تک بھی ہے اور انشاءاللہ قیامت تک بھی چلتا رہے گا. اس تربیت کا ایک خاص نظام یہ تھا کہ حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے جو ارشاد فرمایا وہ یہ کہ تم اپنی نگرانی کرو, تم اپنے کو مت بھولو. آج دنیا میں امت مسلمہ بہت پریشان ہے, ایمان والے مسلمان, اسلام والے, ہر طرف, ہر علاقے میں, ہر جگہ پر ان کو پریشانی لاحق. کوئی جگہ, کوئی علاقہ, کوئی ملک ایسا نہیں ہے کہ جہاں پر مسلمانوں کو کوئی پریشانی نہ ہو. بہت پریشانیوں میں, مصیبتوں میں, حالات میں گھری ہوئی ہے اب امت. جدھر آپ نگاہ اٹھا کر دیکھیں کچھ نہ کچھ آپ کو حالات نظر آتے رہیں گے, آتے ہیں. اور اس کا علاج ہم جو دیکھتے ہیں اور کرتے ہیں, یا جو انجمنیں, جو تنظیم, جو ادارے اور جو کام کرنے والے ہیں, وہ سب کے سب کسی طرح فائدہ پہنچانے کی کوشش, کسی طرح امت مسلمہ کو سنبھالنے کی کوشش, کسی طرح امت مسلمہ کی خدمت کرنے کی کوششوں میں سب کے سب لگے ہوئے ہیں, اور سب کی نیتیں اچھی ہیں, سب کام کر رہے ہیں, लेकिन थोड़ा सा अगर देखा जाए तो जो हजरात दीन की तरफ ज्यादा तवज्जो नहीं करते, जिनकी फिक्रें और जिनके ख्यालात अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की तरबियत के कानून और उसूलों को कबूल नहीं करते, वो लोग दुनिया के असबाब की तरफ मुतवज्जे। उन लोगों की निगाहें सिर्फ असबाब दुनिया ही की तरफ लगी हुई हैं। वो ये समझते हैं कि अगर ये ऐसा हो रहा है और दुनिया का ये सबब इख्तियार कर लिया जाए तो ये परेशानी खत्म हो जाएगी। लेकिन देखा जा रहा है जो जो इलाज किया जा रहा है वैसे वैसे बीमारियां बढ़ती ही जा रही हैं। हर अंजुमन काम कर रही है, हर इदारा काम कर रहा है, मगर फिर भी हमारी परेशानियां खत्म नहीं होती। लेकिन जो जरा सा ईमान रखते हैं, अल्लाह और अल्लाह के रसूल को मानते हैं, कबूल करते हैं, उनके ख्यालात में और उनकी फिक्रों में थोड़ा सा दीन दाखिल है, ईमान दाखिल है, कल कयामत के दिन अल्लाह तबारक व तआला के सामने जवाबदेही का एहसास है, जिनके दिलों के अंदर कयामत पर यकीन है, वो हजरात ये कहते हैं कि सब की ये परेशानियों की जड़ एक है और वो है कि हमने अपने मकसद हयात को समझा ही नहीं। हमने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इत्तेबा छोड़ दी, फरमाबरदारी छोड़ दी, इताअत छोड़ दी, इसलिए ये सारे हालात हैं। और वो लोग कहते हैं कि कुरान को पढ़ो, उसके अंदर है मा असाबकुम मिन मुसीबतिन फबिमा कसबत अयदीकुम। ये सारी परेशानियां ये हैं कि जो तुमने अपने हाथों से कर रखी है, तुमने अपने हाथों से अपने पैर जख्म कर रखे हैं, अपने हाथ जख्म कर रखे हैं, तुमने अपने ख्यालात को परागंदा कर रखा है। अपने ख्यालात को अच्छे कर लो। कुरान पाक की जो आयत मैंने आपके सामने पढ़ी वो यही कहती है, उस आयत का खुलासा यही है कि दूसरों को देखने से पहले अपने आप को देखो, दूसरों का इलाज करने से पहले अपना इलाज करो, दूसरों का हिसाब करने से पहले अपना हिसाब करो, दूसरों की फिक्र करने से पहले अपनी फिक्र करो। हम में और पुराने बड़े बुजुर्गों में और पहले के जमाने के लोगों में यही जमीन आसमान का फर्क है। पहले के हजरत जब कभी परेशानी आती तो पहले अपना जायजा लेते कि मेरे से कहां पर गलती हुई, मैं किस गुनाह में मुब्तला हो गया, मेरे ऐसा कौन सा काम हो गया मुझसे कि जिसकी वजह से ये अल्लाह ने मुझे परेशानी में मुब्तला कर रखा है। हम ईमान वाले हैं ना, हम इस्लाम वाले हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को रसूल मानने वालों में से, कुरान पर हमारा ईमान है, तो हम ये समझते हैं कि जो भी परेशानी आती है वो अल्लाह की तरफ से आती है और जो परेशानी टलेगी वो भी अल्लाह ही टलवाएंगे। जब हमारा ये ईमान है तो फिर हमको चाहिए ये कि हम अपना जायजा लें। आज अगर शाम को मगरिब के मौके पर चांद नजर आ जाएगा तो आज हमारा 1435 हिजरी वां साल खत्म होगा, और अगर आज नजर नहीं आएगा तो कल तो आखिरी दिन, इतवार के दिन तो कैसा भी हमको नए साल में दाखिल होना है। थोड़ा सा हमको अपना मुहासबा करना चाहिए, अपना जायजा लेना चाहिए। हम लोग जनवरी आता है तो जनवरी से लेकर मार्च अप्रैल में और बाद हजरात अक्टूबर और फिर क्या क्या वहां तक जो है हम अपने टैक्सेस का इंतजाम करते हैं, अपना जायजा लेते हैं कि 2013 में मैंने क्या कमाया और क्या खोया। अगर हम जायजा नहीं लेते हैं तो गवर्नमेंट हमको मजबूर करती है तो तू जायजा ले और हमको रिपोर्ट दे, अगर तू रिपोर्ट नहीं देगा तो फिर तू नुकसान उठाएगा। तो हल्ला मुहाला आदमी को मजबूरन अपना जायजा लेना पड़ता है। कानून ऐसा बनाया गया है कि तुम कुछ कमाओ तब तो देना ही देना है तुमको अपना हिसाब, और नहीं कमाओ तो भी देना है, बताना है कि मैंने कुछ भी नहीं कमाया है, बताना है कि मेरे पास कुछ भी नहीं है, सिफर है, मैं खाली हाथ फतेहा हूं। इसलिए मेरे बुजुर्गों और दोस्तों, आज अगर रात को ना चांद नजर आ जाता है तो हमारा मुहर्रम, हमारा जो है जिलहिज्जा खत्म और कल से मुहर्रम शुरू, यानी हिजरी का 1436वां साल शुरू होगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मक्के से मदीने मुनव्वरा को हिजरत किए हुए पूरे 1435 हिजरी खत्म और 1436वां साल शुरू होगा। मेरे बुजुर्गों और दोस्तों, हमको अपना हिसाब करना है। अल्लाह के अल्लाह तबारक व ताला फरमाते हैं, या अय्युहल्लज़ीना आमनू अलैकुम अनफुसकुम, ऐ ईमान वालों थोड़ा सा अपने आप का जायजा लो, थोड़ा सा अपना हिसाब करो कि गुज़श्ता ज़िलहिज्जा, गुज़श्ता साल की बकरीद से लेके इस बकरीद तक मैंने ईमान की सतह में कितनी तरक्की की और कितना तनज़्ज़ुल हुआ, अमाल में कितना आगे बढ़ा और कितना पीछे हो गया, अखलाक में मैं कितना आगे बढ़ा और कितना पीछे हो गया, मेरे ईमान मेरा ईमान और यकीन का की सतह मेरी कैसी रही, हालात मेरे ऊपर आए तो मेरे फिक्र करने का की सलाहियत कैसी रही। वो जैसे पहले मैं अस्बाब दुनिया की तरफ अपने हालात में निगाह उठाता था, वैसे ही अब भी क्या ऐसे ही उठा रहा हूं। एक मर्तबा हजरत ज़ुन्नून मिस्री रहमतुल्लाही अलैह के जमाने में कहत पड़ा था, उस कहत में लोग बहुत परेशान थे, लोगों ने अपनी अपनी तदबीरें की, बिल आखिर किसी ने कहा कि भाई हमारे पास तो एक बुजुर्ग होते हैं उनसे दुआ करवाएंगे चलो। तो सारे शहर वाले हजरत ज़ुन्नून मिस्री रहमतुल्लाही अलैह के पास पहुंचे और उनसे उन्होंने दुआ करवाई। ज़ुन्नून मिस्री रहमतुल्लाह अलैह ने इरशाद फरमाया कि मैं तो दुआ कर देता हूं लेकिन उससे पहले एक पैगाम भी तुम्हें देता हूं। और कुरान पाक की वो आयत पढ़ी, मा असाबकुम मिन मुसीबतिन वाली, और इरशाद फरमाया देखो अल्लाह मियां हमसे यहां ये कह रहे हैं कि तुम पर जो परेशानी आती है वो तुम्हारे अमाल की बदौलत आती है। तो जरा सा हम अपना जायजा लेंगे कि क्या हालात हो गए हमारे, क्या गुनाह हो गया हमारे से कि जिसकी वजह से अल्लाह तबारक व तआला ये कहत में मुब्तला कर दिया। मैं तुम लोगों के बारे में तो कुछ नहीं कहता और इस पूरे शहर के अंदर मैं देखता हूं अपने आप को, तो मैं अपने आप को सबसे ज्यादा गुनाहगार समझता हूं और मैं ये समझता हूं कि मेरे गुनाहों की नहुसत की वजह से तुम लोगों पर कहत आया है, इसलिए मैं अपने तौबा भी करता हूं तुम लोगों को गवाह बनाकर अल्लाह के सामने कि मेरे गुनाहों को अल्लाह माफ फरमाए, और मैं तुम्हारे को गवाह बनाकर अल्लाह के सामने तौबा भी करता हूं और इस गांव को छोड़कर इस शहर को छोड़कर बाहर निकल जाता हूं ताकि मेरे गुनाहों की नहुसत से तुम लोग महफूज हो जाएं और अल्लाह तबारक व ताला बारिश बरसा दे। क्या है ये? हजरत ज़ुन्नून मिस्री रहमतुल्लाही अलैह बहुत बड़े आरिफ हैं, बहुत बड़े खुदा तर्स बुजुर्ग हैं, बड़े वलीउल्लाह में से हैं। हमारे हजरत मौलाना मसीहुल्लाह खान साहब रहमतुल्लाह अलैह इरशाद फरमाया करते थे सुल्तानुल आरिफीन थे, वो यानी अल्लाह को पहचानने वालों के बादशाह थे। तो हजरत ज़ुन्नून मिस्री रहमतुल्लाह अलैह ने क्या फरमाया, कि पहले अपना जायजा लो। और आज ये देखा जाता है कि जो मुसीबत आई तो पहले गुनाह दूसरों की तरफ निगाह उठती, दूसरों की तरफ निगाह उठती। हजरत मौलाना तकी उस्मानी साहब दामत बरकातुहुम ने यहां पर एक अजीब किस्सा लिखा है अपना, खुद उनका अपना, कि उनके रिश्ते की एक खाला, उनको पेट में बहुत दर्द हुआ तो उनको दवाखाने में शरीक कराया गया। हजरत उनके तीमारदारी और उनकी बीमार पुरसी के लिए दवाखाना पहुंचे तो वहां पर उनकी खाला जो थी वो उनका इलाज बुखार मुकम्मल हो गया था और उनको जो है डिस्चार्ज करके वापस लाया जा रहा था। तो लिफ्ट के अंदर, एलिवेटर के अंदर हजरत के साथ खाला भी थी और वो भी थे। इत्तेफाक से एक मंजिल पर एक ऐसा स्ट्रेचर आया है कि जिसके अंदर आदमी जला हुआ है, जला हुआ है और वो तड़प रहा है और ये भी तड़प रही है। हजरत मुफ्ती तकी उस्मानी साहब दामत बरकातुम ने लिखा, मैंने कहा खाला जान से, खाला जान क्या है आपकी भी तकलीफ, कोई तकलीफ है क्या, पेट की तकलीफ है और आप डिस्चार्ज होके जा रहे, क्यों अवेला कर रहे थे कोई इसको बेचारे को, ये तो जला हुआ है। बोले तो वो तो जला हुआ है, उसके पेट में तो दर्द नहीं हो रहा ना, मेरे तो पेट में दर्द हो रहा है। हजरत मौलाना तकी उस्मानी साहब दामत बरकातुम ने यहां से नतीजा और नसीहत निकाली और वो ये निकाला कि आदमी जब अपनी फिक्र करने लगता है तो दूसरे को देखता तक नहीं, चाहे वो कितना ही कैसा भी क्यों ना हो। اور یہاں سے حضرت نے فرمایا کہ اس آیت میں ہم سے ایسا چاہا جا رہا ہے، یا ایھا الذین آمنوا علیکم انفسکم لا یضرکم من ضل اذا اهتدیتم الی اللہ مرجعکم، میں یہ ہم سے یہ چاہا جا رہا ہے کہ تم ایمان کے اعتبار سے، اعمال کے اعتبار سے، اخلاق کے اعتبار سے، احسان کے اعتبار سے، دین کے اعتبار سے ایسے بنو کہ دوسروں کی طرف تمہاری نگاہ نہ جائے کہ کون کیا کر رہا ہے، تم اپنی فکر کرو کہ میں کیا کر رہا ہوں، تم اپنی فکر کرو کہ میرے سے کیا ہو رہا ہے، تم اپنی فکر کرو کہ میرے سے گناہ ہو رہا ہے، میرے سے رسول اللہ صلی اللہ علیہ وسلم کی سنت ٹوٹ رہی ہے، تم یہ فکر کرو، قرآن پاک یہ کہتا ہے. پھر حضرت ہی نے ایک واقعہ لکھا ہے، حضرت تھانوی صاحب نور اللہ مرقدہ کا، کہ حضرت خواجہ عزیز الحسن مجذوب رحمت اللہ علیہ یا کوئی اور بڑے خلیفہ حضرت کے، انہوں نے یہ ارشاد فرمایا کہ حضرت جب تک ہم آپ کی محفل میں بیٹھے رہتے ہیں تو ہمارا دل اللہ کی طرف متوجہ رہتا ہے، اللہ کی معرفت میں ڈوبا ہوا ہوتا ہے، اللہ کی محبت میں سیراب رہتا ہے، اور اللہ کی محبت ہمارے دلوں کے اندر ایک مزہ دیتے رہتی ہے. لیکن جیسے ہی ہم آپ کی محفل سے اٹھتے ہیں تو ہم کو یہ احساس ہوتا ہے کہ اس دنیا کا سب سے گندا آدمی میں ہوں، سب سے برا میں ہوں، سب سے گنہگار میں ہوں. حضرت تھانوی صاحب رحمت اللہ علیہ نے ارشاد فرمایا، تمہارا یہ حال ہوتا ہے اور جب میں بیان کرتا ہوں تو بیان کرتے وقت میرے دل میں یہ ہوتا ہے کہ میں سب سے بڑا گنہگار ہوں، میں یہ اپنے لیے بیان کر رہا ہوں، تمہارے لیے بیان نہیں کر رہا. اس کے بعد دلیل میں حضرت حنظلہ رضی اللہ تعالی عنہ کا واقعہ جو حدیث شریف میں آیا ہے وہ بیان فرمایا. ایک مرتبہ حضرت حنظلہ رضی اللہ تعالی عنہ اپنے گھر سے نکلے اور نکلتے ہی پکارنے لگے، حنظلہ منافق ہو گیا، حنظلہ منافق ہو گیا، حنظلہ منافق ہو گیا. ملاقات پہلے ہو گئی حضرت عمر رضی اللہ تعالی عنہ سے، حضرت عمر چھوڑنے والے کہاں تھے، ان کے سامنے آ گئے، پکڑ لیا، بولے یہ کیا بات کر رہا ہے. حضرت حنظلہ رضی اللہ تعالی عنہ نے ارشاد فرمایا کہ عمر، آپ کو معلوم نہیں ہے کہ جب ہم رسول اللہ صلی اللہ علیہ وسلم کی محفل میں بیٹھتے ہیں تو جنت ہمارے سامنے ہوتی ہے، دوزخ ہمارے سامنے ہوتی ہے، حشر اور نشر پورا ہمارے سامنے ہوتا ہے، اور جب ہم رسول اللہ صلی اللہ علیہ وسلم کی محفل سے اٹھتے ہیں تو سب کچھ ختم ہو جاتا ہے اور ہم لوگ پھر دنیا دار ہو جاتے ہیں، تو کیا یہ نفاق نہیں ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی مجلس میں ایک ہماری کیفیت ہے اور وہاں سے اٹھتے ہی ہماری دوسری کیفیت ہے، کیا یہ نفاق نہیں ہے ہمارا؟ عمر رضی اللہ تعالیٰ عنہ پریشان ہو گئے، انہوں نے فرمایا یہ کیفیت تو میری بھی ہوتی ہے حنظلہ، یہ کیفیت تو میری بھی ہوتی ہے، یہ بات تو تمہاری بالکل صحیح ہے کہ اگر ایسا ہوتا ہے تو پھر ہم منافق ہیں، چلو ہم چل کے علاج کرتے ہیں اس کا. آگے بڑھے، ایک روایت میں حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کی ملاقات کا بھی ذکر ہے، لیکن سیاہ ستہ میں جو روایات ہیں ان روایتوں کے اندر ابوبکر رضی اللہ تعالیٰ عنہ کا نام نہیں ہے. حضرت ابوبکر رضی اللہ تعالیٰ عنہ سے ان دونوں نے کہا، انہوں نے بھی یہی کہا کہ یہ کیفیت میری بھی ہوتی ہے، چلو علاج کراتے ہیں. آگے بڑھے، حضرت رسول اللہ صلی اللہ علیہ وسلم کے پاس گئے اور انہوں نے اپنا پورا پورا حال بیان کر دیا رسول اللہ صلی اللہ علیہ وسلم سے، کہ یا رسول اللہ، جب آپ بیان کرتے ہیں، آپ کی محفل میں بیٹھتے ہیں، آپ کی مجلس میں بیٹھتے ہیں، تو ہمارا دل اور ہمارا دماغ صرف اور صرف اللہ کی طرف ہوتا ہے، اور پھر ہمارے سامنے جب آپ جنت بیان کرتے ہیں تو ہمارے سامنے جنت رہتی ہے، جب آپ دوزخ بیان کرتے ہیں تو ہمارے سامنے دوزخ ہوتی ہے، جب آپ حشر نشر بیان کرتے ہیں تو اس وقت وہ پورا حال ہمارے سامنے ہوتا ہے، لیکن آپ کی مجلس سے اٹھ کر جاتے ہیں تو ایسا ہوتا ہے تو ہم یہ سمجھ رہے ہیں کہ ہم منافق ہو گئے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، ذالک الایمان، یہی تمہارا ایمان، جس کو تم نفاق سمجھ رہے ہو وہی تمہارا ایمان ہے، یہی ایمان کی سطح ہے. اگر تم میری محفل میں جیسے رہتے ہو وہی حال تمہارا باہر جانے کے بعد بھی ہو جائے تو میں تم کو کہتا ہوں کہ خدا کی قسم فرشتے تمہارے سے مصافحہ کرنے لگیں گلیوں میں مدینے کی. اس لیے میرے بزرگوں اور دوستو، حضرت حنظلہ رضی اللہ تعالی عنہ کو اپنے اوپر نفاق کا شبہ کیوں ہوا؟ اس لیے کہ انہوں نے ہمیشہ اپنی فکر کی، انہوں نے ہمیشہ سوچا. حضرت عمر رضی اللہ تعالی عنہ جیسا آدمی، اتنا فہیم، اتنا فریس اور اتنا زیادہ علم رکھنے والا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر میرے بعد کوئی نبی ہوتا تو صلاحیت کے اعتبار سے ظاہری اسباب کے اعتبار سے عمر میں اتنی صلاحیت ہے کہ وہ نبی بنائے جا سکیں. لو کان نبی امبادی لکان عمر او کما قال علیہ الصلات والسلام. ان کو بھی حضرت عمر وہ فہیم آدمی کہ انہوں نے جو مشورہ دیا اس پر قرآن پاک کی آیات نازل ہوتی تھی, لیکن ان کو بھی اپنے بارے میں نفاق کا شبہ ہوا. کیوں ہوا؟ اس لیے کہ انہوں نے ہمیشہ اپنی فکر کی, آگے والے اور سامنے والے کی فکر نہیں کی. اس لیے میرے بزرگوں اور دوستوں, جب یہ ذوالحجہ اور ہمارا سال یہاں پر عربی سال ہمارا, قمری سال ہمارا, چاند کا سال ہمارا ختم ہو رہا ہے, تو ہمیں چاہیے کہ ہم اپنا محاسبہ کریں کہ اس پورے سال کے اندر میں نے کیا کمایا اور کیا کھویا. کس کے اعتبار سے؟ ڈالروں کے اعتبار سے نہیں, ایمان کے اعتبار سے, اخلاق کے اعتبار سے, دل کی صفائی کے اعتبار سے, خیالات کی صفائی کے اعتبار سے, اور شرک سے بچ کر توحید کے اعتبار سے. نمازوں کے اندر کوتاہی تھی, لیکن آئے ایک معیار پر کے نماز ہونے لگی ہے, لیکن پھر نمازوں کی سطح کیا ہے, نمازوں کی صفات کیا ہیں, نمازیں کیسی ہو رہی ہیں, سنتوں کے مطابق بھی ہو رہی ہیں کہ نہیں ہو رہی ہیں. اگر آدمی اپنا محاسبہ خود کرتا رہا تو انشاءاللہ دین میں بھی وہ ترقی کرتا جائے گا. اللہ تبارک و تعالیٰ سے دعا فرمائیے کہ اللہ تبارک و تعالیٰ ہم سب کو اپنی فکر کر کے, اپنا محاسبہ کر کے, اپنے دین کو اور اپنے اخلاق کو سدھارنے کی توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. انشاءاللہ آج مغرب کی نماز کے بعد, آج عشاء کی نماز کے بعد درس ہوگا, اور پھر حضرت مفتی شاہ محمد نوال الرحمان صاحب دامت برکاتہم کے بیانات کی کیسٹیں بھی یہاں ہیں, لیتے جائیں انشاءاللہ.